नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटीडीज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोविड 19 का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
नमस्कार। नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोविड 19 का बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सँगै आज पनि हामी आएका छौँ। आज कार्यक्रम लहरको पाँचौं भाग।
सन्चो बिसन्चोको गएको भागमा हामीले हात्तीपाइले रोगका बारेमा छलफल गर्यौं, जहाँ हामीले हात्तीपाइले भनेको के हो, यो कसरी लाग्छ र नेपालमा यसको अवस्थाका बारेमा चर्चा गर्यौं।
व्यक्तिबाट सर्ने होइन कि यसमा माध्यम चाहिन्छ। हात्तीपाइले सर्ने भनेको लामखुट्टेको टोकाइबाट सर्छन् भने कालाजार भनेको भुसुनाको टोकाइबाट चाहिँ सर्छ।
यसका साथै माने भन्ज्याङको कहानीमा सबिन, तारा लगायत माने भन्ज्याङका अध्यक्ष र उपाध्यक्षहरूले आफ्ना गाउँमा हात्तीपाइले रोगका बारेमा सचेतना अभियान सञ्चालन गर्ने बारे कुराकानी गरेको सुनेका थियौं।
ल सुन्नुहोस् है सबैले, हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेकै टोकाइबाट सर्ने हुन्छ। बुझ्नु भइरहेको छ नि मेरो कुरा?
बुझेको छु।
रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको खण्डमा भने हामीले कोविड 19 को खोप वितरण व्यवस्थापन लगायत यस सम्बन्धी चुनौती र समाधानहरूका बारेमा छलफल गर्नेछौ।
हामीले चाहिँ सम्पूर्ण स्वास्थ्य कर्मीहरूलाई चाहिँ बिना हिचकिचाहट यो खोप लगाएर स्वस्थ रहनुहोस्, कोरोनाबाट बच्नुहोस् भन्ने हामी मेसेज दिन चाहन्छौ।
यसै गरी आज हामीले माने भन्ज्याङको कहानी उज्यालो किरण सुन्नेछौ, जहाँ भलिबल खेलका लागि माने भन्ज्याङका युवाहरूको तयारीका बारेमा थाहा पाउनेछौ।
सुनकोशीको किनारमा खेलाडीहरूलाई राख्ने व्यवस्था कति मजाले गर्नु भएको।
रवि सरले खेलाडीहरूलाई राख्ने मात्र होइन नि, मास्कको व्यवस्था, सेनिटाइजरको व्यवस्था, साबुन पानीले हात धुने ठाउँको व्यवस्था पनि गरिदिनु भएको छ।
यसका साथै अन्य चेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोस् है।
कोविड 19 विरुद्धका खोप विश्वको इतिहासमा सबैभन्दा छिटो निर्माण भएको खोप मानिन्छ। गएको एक वर्षमा विश्वभरका थुप्रै वैज्ञानिक र विज्ञहरू अहोरात र खटिएर खोप निर्माणमा लागि परेका थिए। यसैको परिणामस्वरूप कोविड 19 विरुद्धका केही खोपहरू सफल परीक्षण भएर प्रयोगमा आउन थालिसकेका छन्।
केही महिना वा साता अघि विश्वका विभिन्न मुलुकमा खोप प्रयोगमा आउन थालेको खबरले नै उत्साहित भएका हामी नेपालीका लागि नेपालमै खोप भित्रिएको खबरले अर्को उत्साह थपेको छ। बेलायतमा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले संयुक्त रूपमा निर्माण गरेको र भारतमा उत्पादन भएको खोपको 10 लाख डोज अर्थात 5 लाख नेपालीलाई लगाउन पुग्ने गरी भर्खरै नेपालले उपहार स्वरूप प्राप्त गरेको छ।
यही माघ 14 गते बुधबारका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका जनसङ्ख्या तथा माननीय स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोविड 19 विरुद्धको खोप अभियानको उद्घाटन गरेपछि नेपालमा विधिवत रूपमा कोविड 19 विरुद्धको खोप कार्यक्रम सुरु भएको छ।
कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निशुल्क यो खोप प्राप्त गर्नेछ, चाहे हामी अनुदानको रूपमा प्राप्त गरौँ जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस्, तर हामी हाम्रा देशवासीहरूलाई यो खोप निशुल्क बिना भेदभाव प्राथमिकताका आधारमा संवेदनशीलताका हिसाबले प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछ।
25 जनवरीको तथ्याङ्क अनुसार 54 देशहरूले कोविड 19 विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन्। 6,63,00,000 जनाले खोप प्राप्त गरिसकेका छन्। अक्सफोर्ड एस्ट्राजेनिका खोपले सबैभन्दा धेरै 12 देशहरूमा 16 क्लिनिकल ट्रायल गरेको छ। हालसम्म 11 देशहरूका औषधि नियामक निकायहरूले अनुमति प्रदान गरेका छन्। दक्षिण पूर्वी एसियामा भारत र इन्डोनेसियामा खोप अभियान सुरु भइसकेको छ भने नेपालमा आजदेखि सुरु हुँदैछ। बङ्गलादेशमा सम्भवतः आजैदेखि खोप अभियान सुरु हुँदैछ। तसर्थ सार्क देशमा नेपाल दोस्रो खोप प्रदान गर्ने देशको रूपमा चिन्हित भइसकेको छ।
यस उद्घाटन कार्यक्रमसँगै नेपालमा सातै प्रदेशका विभिन्न अस्पतालहरूमा खोप सुरु भइसकेको छ। स्वास्थ्य कर्मी, सरसफाई कर्मी, सब व्यवस्थापन गर्ने कर्मचारी, सब वाहन र एम्बुलेन्सका चालकहरूका लागि पहिलो चरणमा यो खोप वितरण भइरहेको छ।
यसबाहेक खोप वितरण र व्यवस्थापनका बारेमा आज हामीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले थप जानकारी दिँदै हुनुहुन्छ।
यो कोभिड 19 विरुद्धको खोप संसारभरि 140 भन्दा बढी ट्रायल भइरहेको थियो। सेकेन्ड फेज ट्रायल, थर्ड फेज ट्रायल चाहिँ करिब 10 जति भ्याक्सिनहरू थिए र त्यो पनि ट्रायल पास गरेर अब धेरै जसो खोपहरू चाहिँ तयार भएका छन्। साधारणतया भ्याक्सिन डेभलप गर्न 6-8 लाग्छ, तर कोभिड 19 विरुद्धको भ्याक्सिन यति छिटो बन्यो कि यो झन्डै 1 अवधिमा भ्याक्सिनै तयार भएर कतिपय देशहरूमा भ्याक्सिनेसन अहिले भइरहेको छ। र भ्याक्सिन बनाउने भनेको सजिलो कुरा होइन, यो चाहिँ कोभिड 19 साइन्सलाई बुझेर त्यसको आधारमा बनाउने भ्याक्सिन हो र बनेको छ। अहिले ठिकै छ, भ्याक्सिनहरू बजारमा आएका छन्, कसैको इफिकेसी अलि धेरै छ, कसैको अलि कम छ। त्यही पनि विश्व स्वास्थ्य संगठनले 50% भन्दा बढी मान्छेलाई काम गर्छ भ्याक्सिनले भने त्यो भ्याक्सिन लगाउन मिल्छ भनेको छ। यो त अहिले 70-90% इफेक्टिभ भ्याक्सिनहरू निस्केका छन्,
केही भ्याक्सिनहरू नेपालमा आएको भनिएको छ। अब यसको खोप लगाउने कार्यविधि कस्तो होला?
यही माघको 14 बुधबारबाट नेपालका 7 प्रदेशका विभिन्न अस्पतालमा खोप पहिला लगाउँदैछौ र यो खोप चाहिँ स्वास्थ्य कर्मी, सरसफाई कर्मी, सब व्यवस्थापन गर्ने कर्मचारीहरू र चाहिँ सब वाहन र एम्बुलेन्सका चालकहरूको लागि चाहिँ पहिलो चरणमा दिने हो।
जस्तो यो अमेरिकामा कमला ह्यारिस अथवा महत्वपूर्ण भिआइपीहरूले अथवा कसैले खोप लगाएर देखाएर यो सुरक्षित छ भने जस्तै नेपालमा नि त्यस्तो किसिमको एउटा सेरेमनी हुन्छ होला र?
त्यस्तो सेरेमनी हामी कहाँ हुँदैन। यो चाहिँ कोभिड विरुद्धको लडाइँमा लड्ने भनेका स्वास्थ्य कर्मी हुन्, सबभन्दा अग्रपङ्क्तिमा रहेर लड्ने, आफ्नो ज्यानै जोखिममा पारेर लड्ने स्वास्थ्य कर्मीहरू छन्। उहाँहरूलाई हामी सम्मान गर्न चाहन्छौँ। र रोगको हिसाबले भन्यो भने सुपर स्प्रेडर भन्छ, एउटा स्वास्थ्य कर्मी इन्फेक्टेड भयो भने उसले 100 सार्न सक्छ, त्यस्तो मान्छेलाई बचाउन जरुरी छ। अर्को कोभिड विरुद्धको लड्ने यो लडाइँमा सबभन्दा चाहिँ ज्यान जोखिम पार्ने भनेका जुन फोहोर मैला सफा गरिरहेका छन् उनीहरूलाई एकदमै धेरै रिस्क छ, उहाँहरूलाई हामीले पहिला लगाउँदैछौँ। एम्बुलेन्स सब वाहनमा काम गर्ने मान्छेहरूलाई पहिला लगाइरहेका छौँ, उनीहरूलाई चाहिँ प्रायोरिटीमा राखेर हामीले लगाउन खोजेको। यहाँ चाहिँ कुनै राजनीतिज्ञलाई, कुनै ठुलो मान्छेलाई होइन, जसले धेरै कन्ट्रिब्युट गर्न सक्छ कोभिड विरुद्धको लडाइँमा त्यस्ता मान्छेलाई पहिला लगाउने हो।
भनेको समस्त नेपालीलाई पुग्ने गरी हामीले कति समय लिएला यो खोपले?
त्यो भन्न सकिँदैन। संसारभरि खोप कसरी एभाइलेबल हुन्छ त्यसको आधारमा हुन्छ। हामीले खोप एकैचोटि सब पहिलाई ल्याएर लगाउने भन्ने हुँदैन, प्रायोरिटाइज गर्दै। जस्तो अहिले हामीले 3% पपुलेसन जो हाइरिस्क छन् उनीहरूलाई लगाउने हामीलाई 9 डोज, 9 x 18 डोज चाहिएको थियो। हामीले 10 प्राप्त गर्यौँ। अझै झन्डै 10 प्राप्त गरेपछि बाँकी रहेका अरू 3% भित्रका अरू चाहिँ मानिसहरूलाई हामी लगाउँछौँ। त्यसपछि खोपको उपलब्धताको आधारमा प्रायोरिटाइज गर्दै हामीले लगाउँदै जान्छौँ। यो त पुरै खोप लगाउन त 1-2 लाग्न सक्छ, किनभने संसारभरि अहिले जति खोप चाहिन्छ त्यसको 10% खोप पनि बनेको अवस्था छैन। यस्तो खोप नपाइरहेको बेलामा नेपालले खोप सुरुवात गरेको छ, बहुत राम्रो काम गरेको छ। तर हामी लगाउँदै जान्छौँ, लगाउँदै जानलाई खोप उपलब्ध हुँदै गर्दा ल्याउँदै लगाउँदै गर्ने हो।
यो निशुल्क हो यो खोप नागरिकहरूलाई अथवा देशवासीलाई?
निशुल्क।
अनि अर्को कुरा, यो सुरक्षित छ भनेर केही हामीले नागरिकहरूलाई सन्देश दिनुपर्ने अवस्था छ कि नागरिकहरू आफै यसमा सहभागी हुन आउलान्?
अब सुरक्षित छ भनेर त हामीले भनिरहेछौँ होइन, र अहिले चाहिँ अब मेरो त अहिले लगाउने रोल क्रम आइपुग्दैन, किनभने म अहिले डे टु डे बिरामीको उपचार गरिरहेको छैन। यदि मैले लगाउनु पाउने हो भने म पहिल्यै दिन लगाउँछु। हामीले चाहिँ सम्पूर्ण स्वास्थ्य कर्मीहरूलाई चाहिँ बिना हिचकिचाहट यो खोप लगाएर स्वस्थ रहनुहोस्, कोरोनाबाट बच्नुहोस् भन्ने हामी मेसेज दिन चाहन्छौँ। यसमा दुविधा मान्नुपर्ने, हिचकिचाहट गर्नुपर्ने कुनै अवस्था छैन।
अहिले एक किसिमबाट धेरैले कम भएको हो कि यो कोरोना भाइरस जस्तो गरेर विभिन्न ठाउँमा मास्क कमै लगाउने अथवा यस्ता किसिमका पहिलेका जुन केही अनुशासनहरू बनाएका थियौँ त्यो कम भएको छ, के सन्देश छ डाक्टर साहब तपाईँको?
कोभिड नाइन्टिनको इन्फेक्सनको रेट घटेको छ, पहिला 25-33% पुगेको थियो भने अहिले इन्फेक्सनको दर 6-7% छ, घट्दो क्रममा छ। अहिले सक्रिय संक्रमितहरू 46,000 मान्छे थिए पहिला कुनै दिन एक दिन, अब अहिले 3,000 चान्चुन मात्रै छन्। संक्रमण घटेको छ तर संक्रमण घटे पनि यसको जोखिम घटेको छैन, जोखिम कायम छ। पोहोर साल यति बेला नेपालमा जम्मा 1 मान्छे पोजिटिभ थियो, यो बिचमा 2,65,000 मान्छे पोजिटिभ भए। आजको दिनमा 3,000 मान्छे पोजिटिभ छन्, ती मान्छेले चाहिँ लाखौं लाख मान्छेलाई सार्न सक्छन्। त्यसो भएर जोखिम पटक्कै कम भएको छैन। भिडभाड हुने ठाउँमा मास्क लगाउनु भयो, दूरी कायम गरिदिनु भयो, काम नपरी घरबाट निस्किनु भएन, हात सेनिटाइज गर्नुभयो, धुनुभयो र नेपाली दाजुभाइ दिदीबहिनीले त्यसकारण यो संक्रमण घट्यो, उहाँहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। तर अहिले पनि जोखिम घटेको छैन, त्यसो भएर जुलुस, भिडभाड, सभा सम्मेलन, गोष्ठी यस्तो कुरा गर्ने अहिले पनि सुरक्षित छैन, त्यसकारण यस्तो भिडभाडमा नजान म सल्लाह दिन्छु।
यो विद्यालय अहिले पालिकाले खोल्न सक्ने भनेको छ र विद्यालयहरूको लागि यहाँको सन्देश के छ?
विद्यालयहरूमा विद्यार्थीको दूरी अलि कायम गरेर, पहिला क्लासरूममा 50 राखिन्थ्यो भने 25 राखेर बच्चाहरूलाई चाहिँ मास्क लगाउन लगाएर सेनिटाइजरको व्यवस्था गरेर दिनमा 7-8 नभइकन 3-4 क्लास चल्ने किसिमले चलाउनु पर्ने हुन्छ, किनभने अहिले पनि कोभिड 19 जोखिम उत्तिकै कायम नै छ।
नेपालमा भित्रिएका खोपको व्यवस्थापन र वितरणका बारेमा हामीले सबैले बुझ्ने गरी जानकारी दिनुभएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम प्रति आभारी छौ।
डाक्टर गौतमले भने जस्तै नेपालका सबै जनसङ्ख्यालाई पुग्ने गरी खोप आइपुग्न अझै वर्षौं लाग्न सक्छ, त्यसैले हामीले नियमित अपनाउँदै आएका जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू जस्तै भीडभाडमा नजाने, साबुन पानी र सेनिटाइजरको प्रशस्त प्रयोग गर्ने, नियमित मास्कको प्रयोग गर्ने, एकापसमा 2 मिटरको दूरी कायम गर्ने लगायतका मापदण्डहरू जारी राख्न जरुरी छ।
विद्यार्थी नानी बाबुहरू, हामी कोभिड 19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये 2 अगाडि आऊ है कोभिड 19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ? हात उठाऊ त।
टिचर, म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा। ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै 1 बाबु पनि आऊ है। ल हात उठाऊ त, को आउने?
ओहो,
कति धेरै जनाको पो हात उठेको। ल कक्षा 9 कर्म, तिमी अगाडि आऊ। बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म, ल सुरु गर। ल यहाँ छ माइक, लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 साबुन पानीले मिची मिची हात धुन्छन्।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ, तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। कोभिड 19 यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि कोभिड 19 विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ। यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो
रेडियो नेपाल राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 98, 100 र 103 मेगाहर्ज, विभिन्न मिडियम वेभ फ्रिक्वेन्सीहरू र www.radionepal.gov.np अनलाइन मार्फत पनि शनिबार बिहान 8:15 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 अर्थात् 1660010071 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 अर्थात् 9801571789 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला।
पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेको देखिएको छ। यद्यपि भाइरस संक्रमणको जोखिम पटक्कै कम भएको छैन। खोप भित्रिएको कुरा पक्कै पनि खुसीको कुरा हो, तर सबै जनसङ्ख्याका लागि पुग्ने खोप नआइन्जेलसम्म आफू पनि भाइरस संक्रमणबाट सुरक्षित बस्दै अरूलाई सुरक्षित राख्नका लागि सुरक्षा र सावधानीका उपायहरू पनि सँगसँगै जारी राख्नु हामी सबैको कर्तव्य हो।
माने भन्ज्याङका युवाहरूले आज भलिबल प्रतियोगिताको तयारी गर्दा गर्दै कोरोना भाइरस संक्रमणको जोखिमबाट बस्ने उपायहरूका बारेमा ध्यान दिइरहेका छन् कि छैनन् त? यस बारेमा थाहा पाउनुका साथै भलिबल प्रतियोगिताको तयारीका कुराहरू बारे बुझ्न अब हामी जाउँ माने भन्ज्याङतिर।
गएको साता हामीले कहानी उज्यालो किरणमा हात्ती पाइलो रोग, जसलाई अङ्ग्रेजीमा फाइलेरिया पनि भन्ने गरिन्छ, हो यसको बारेमा स्वास्थ्य स्वयंसेविका मिस ज्योतिले हरेक महिना बस्ने आमा समूहको बैठकमा आमा समूह लगायतका अरू नागरिकलाई जानकारी गराएकी थिइन् र सहयात्री एफएमबाट पनि हात्ती पाइले रोग, कालाजार तथा COVID-19 बारेमा जानकारी गराउँदै आइरहेको कुरा पत्रकार जीवन प्रकाशबाट पनि थाहा पाएका थियौँ। सँगसँगै फिक्कल गाउँपालिकाको आयोजनामा हुन लागेको महिला भलिबल प्रतियोगितामा जानको लागि भरपूर तयारी रहेको कुरा हामीले माने भन्ज्याङ युवा क्लबका अध्यक्ष सविन, सचिव तारा र स्पोर्ट्स टिचर जय सरबाट पनि थाहा पाएका थियौँ। अब सुनौ न त, यसपल्ट उज्यालो किरणमा के हुँदैछ भनेर।
कान्छीको छाता ढल्काइदेऊ यता, घाम पर्यो निधारैमा, घाम पर्यो निधारैमा, घाम पर्यो निधारैमा।
जीवन प्रकाशजी, खुब रमाइलो मानी मानी गीत गाइरहनु भएको छ त।
अँ ताराजी, मलाई यो गीत साह्रै मनपर्छ भन्या। यो गीतले हाम्रो गाउँ समाज अनि भूगोलको चित्रण गरे चाहिँ भान हुन्छ के भन्या, के कसो मनोज भाइ?
हो नि जीवन प्रकाश सर, मलाई पनि यो गीत साह्रै मिठो लाग्छ भने।
अँ फेरि यसरी लामो यात्रा गर्दा नि गीत सुन्दै गएको छुट्टै मजा आउँछ नि, बाटो काटेको पनि थाहा नै हुन्न। अनि ताराजी, जयसर अरू खेलाडी त हिजै गइसक्यो भन्नुभएको होइन भलिबल प्रतियोगिताका लागि फिक्कल गाउँपालिकातिर?
हो नि, हिजो जयसर र अरू खेलाडीहरू सबैजना एउटा बस रिजर्भ गरेर गइसके। त्यो सेनिटाइजरको ग्यालिन हिजो मात्र आइपुगेकाले यही सेनिटाइजरको ग्यालिन पर्खेर बसेको भएर आज मात्रै जाने मेसो मिल्यो नि।
राम्रो भएछ नि, नत्र त म एक्लै जानु पर्थ्यो।
जे होस्, राम्रै भयो। सविनले पनि आउन कति मन गरेको थियो, तर युवा क्लबको कामले गर्दा आउनै पाएन। जसरी भए पनि जितेर आउनु है भनेर शुभकामना दिनुभएको छ। अझ बाटोमा COVID-19 बारेमा, कालाजारका बारेमा अनि हात्ती पाइले रोगका बारेमा पनि बाटोभरि बताउँदै जानु है, अरूले पनि जानकारी पाउँछन् भनेर।
ए हो र, कति चासो राख्नुहुन्छ है सविनजीले आफ्नो गाउँठाउँको बारेमा। अझ तपाईँहरूले पालिका स्तर भलिबल प्रतियोगिता जितेको समाचार सङ्कलन गरेर सहयात्री एफएमबाट र सहयात्री एफएमको अनलाइन खबरबाट दिन पाए त कति मजा आउँथ्यो है। तपाईँहरूले त जितेर माने भन्ज्याङको सान राख्नुपर्छ है ताराजी, होइन त मनोज भाइ?
हो नि जीवन प्रकाश सर।
अब हेरौँ के हुन्छ, खेल त हो, हार्जित त भइहाल्छ नि।
त्यो त हो, तर याद गर्नुभएको छ ताराजी तपाईँले, COVID-19 कारणले गर्दा पानीका कुरामा, अझ सरसफाइका कुरामा कति धेरै चेतना आएको हो कि। यसलाई त हामीले उपलब्धि नै मान्नुपर्छ होला, होइन त ताराजी?
हो नि, यस्तै गहिरो कुरा र मनै उज्यालो बनाउने कुरा गर्नुहुन्छ अनि पो तपाईँसँग यात्रा गर्न मन लाग्छ मलाई त।
हो र ताराजी, खुसी लाग्यो तपाईँको कुरा सुनेर। अनि ताराजी र मनोज भाइ, तपाईँ दुवैजनालाई यो भलिबल प्रतियोगितासँगै सम्बन्धित रहेर केही रमाइलो कुरा सोध्छु है, भन्नुहुन्छ? बाटो पनि चाँडै काटिन्छ।
हुन्छ हुन्छ,
ल है त, ल भन्नुहोस् है, भलिबल खेल माछाहरूले किन खेल्न मन पराउँदैन?
माछाले किन खेल्न मन पराउँदैन भने नि, मलाई त आएन।
मलाई नि आएन सर।
अब हेर्नुहोस् है, भलिबल खेल्नको लागि नेट अर्थात् जाली चाहिहाल्छ, त्यही भएर माछाहरू नेट अर्थात् जाली देखेर डराउँछन्। ल अर्को प्रश्न है त, फुटबल र भलिबललाई मान्छेहरू किन मन पर्दैन?
किन भने नि, कतिपयले माया नै नगरिकन फुटबललाई लात्ताले हान्ने भएर होला, अनि भलिबललाई चाहिँ हातले हान्ने भएर होला। मिल्यो
मिल्यो मिल्यो।
ए जय सर, रवि सर, कति मजाले आगो तापेर बसिरहनु भएको। म त खाना खाएर सुत्न जानु भयो कि भनेर सोचिरहेकी थिएँ।
ए तारा पो, आऊ आगो तापौँ एकैछिन।
ल यता बस।
हस् सर।
अनि हेर न तारा, खासमा खाना खाएर सुत्नै जान लागेको थिएँ, अनि यहाँ रवि सरलाई आगो तापेर बसिरहनु भएको देखेर एकैछिन यसो गफ गर्न लागेको नि।
ए ए, अनि रवि सर कति मजाले सुनकोसीको किनारमा भलिबल प्रतियोगिता गर्ने ठाउँ बनाएर खेलाडीहरूलाई पनि राख्ने व्यवस्था कति मजाले गर्नुभएको, अझ टेन्टलाई पनि न्यानो बनाउने व्यवस्था पनि गर्नुभएको रहेछ, है जय सर?
हो नि तारा, रवि सरले खेलाडीहरूलाई राख्ने मात्र होइन नि, कसैलाई पनि यो भलिबल प्रतियोगिता खेल्न आउँदा कोभिडको सङ्क्रमण नहोस् भन्नका लागि मास्कको व्यवस्था, सेनिटाइजरको व्यवस्था, अनि ठाउँ ठाउँमा साबुन पानीले हात धुने ठाउँको व्यवस्था पनि गरिदिनु भएको छ। अनि रामेछाप सिन्धुलीबाट आएका खेलाडीहरूको लागि हेर त, बस्ने ठाउँ पनि कति टाढा टाढा राखिदिनु भएको छ, जसले गर्दा भौतिक दूरी पनि कायम भएको छ, होइन त?
अब यति नगरी त कोभिडलाई कसरी जित्न सकिन्छ त जय सर, कि कसो हौ?
ठिक भन्नुभयो रवि सर तपाईँले। अझ जितकै कुरा गर्ने हो भने कोभिड विरुद्धको भ्याक्सिन अर्थात् खोप पनि हाम्रो देशमा भित्रिसकेको कुरा र लाउन थालिसकेको कुरा तपाईँहरू सबैजनालाई विदितै होला नि, होइन?
हो नि।
अनि जीवन प्रकाशजी, खोप त भित्रियो तर पहिला अग्रपन्थीमा रहेका काम गर्ने विभिन्न व्यक्तिहरूलाई खोप दिएर सुरु गरिएको छ क्यारे, होइन त?
हो नि, एकदमै सही कुरा गर्नुभयो ताराजी तपाईँले। र यहाँबाट भलिबल प्रतियोगिता सकिने बित्तिकै पालिकाले कसरी खोप ल्याइरहेको छ, कसरी खोप वितरण गर्ने काम गर्ने योजना बनाएको छ भन्ने बारेमा पालिकाका अध्यक्ष मोतीराज सरसँग कुराकानी गरिहाल्नुपर्नेछ।
हो नि है, हाम्रो पालिकामा पनि त खोप आउँदै होला नि है?
ओहो, म पनि मेरो पालिकामा के हुँदैछ भनेर बुझ्नु पर्यो अब त।
जे होस्, हाम्रो पत्रकार साथी जीवन प्रकाशजीको कुरा नै बेग्लै छ, देश विदेशका कुरा थाहा पाउनु भयो कि सबैजनालाई जानकारी गराइहाल्नुहुन्छ भने।
त्यो त हो। ल त अब चाहिँ सुत्न पो जाने हो कि, भोलि त हाम्रै पहिलो म्याच छ क्यारे, होइन रविजी?
हो, पहिलो गेम नै तपाईँहरूको छ, माने भन्ज्याङ विरुद्ध रामेछाप टोलीको। ल मेरो शुभकामना छ है तपाईँहरूलाई, म चाहिँ अब सुत्न जान लाग्यो है त, सबैजना राम्ररी सुत्नु होला है, भोलि भेटौँला।
हस् रवि सर, ल तारा र जीवन प्रकाशजी, म पनि लागेँ है त आफ्नो टेन्टतिर सुत्नको लागि, भोलि भेटौँला।
हस् सर।
हुन्छ, जाउँ न त। जे होस्, कोभिडको खोप हाम्रो पनि देशमा आएर साह्रै राम्रो भयो है, मलाई त साह्रै खुसी लागिरहेको छ भने।
हो नि, हामीले गएको साता सन्चो बिसन्चो रेडियो कार्यक्रममा पनि कोभिडको भ्याक्सिनका बारेमा पनि अन्तर्वार्ता बजाएर राम्रो गऱ्यौँ नि है, अझ सरसफाइमा पनि कति राम्रो भएको छ है, कोभिडको कारणले गर्दा कम्तीमा सबैजना सजग भएर सरसफाइमा त ध्यान दिइरहेका छन् नि, होइन त?
हो नि, तपाईँलाई त कति धेरै कुराका बारेमा जानकारी हुन्छ है।
अब पत्रकारको काम नै खबर सङ्कलन गर्ने भएपछि यति कुरा त थाहा पाउनु परिहाल्यो नि, होइन र?
हो, तर अरू पत्रकार भन्दा तपाईँ मलाई भिन्न लाग्छ।
हो र?
हो नि। ल त गुड नाइट है, मेरो टिमको टेन्ट आइपुग्यो।
हस् गुड नाइट।
नियमित रूपमा मास्कको समुचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने तथा हात नमिलाउने वा अङ्कमाल नगर्ने, यसका साथै भिडभाडमा नजाने र अत्यावश्यक काम बाहेक अनावश्यक हिड्डुल नगर्ने।
कोरोना भाइरस रोग जो कोहीलाई पनि हुन सक्छ, त्यसैले रोग लागेका व्यक्तिलाई भेदभाव तथा लाञ्छना जस्ता सामाजिक विभेद नगर्ने, कोरोना सम्बन्धी अनावश्यक डर तथा अफवाह र दोषारोपणबाट एकअर्कालाई जोगाउनु पर्छ।
कोरोना भाइरस रोगसँगको लडाई हामी सबैको साझा दायित्व।
यो कोभिडको सन्देशसँगै यस सुनकोशी पालिका महिला भलिबल प्रतियोगितामा पाल्नुभएका समस्त खेलाडी र दर्शकहरूमा दोस्रो दिनको प्रतियोगितामा मेरो न्यानो अभिवादन। म रवि, यस सुनकोशी पालिका महिला भलिबल प्रतियोगिताको आयोजक टोलीको सदस्य। अब केही क्षणमा नै उखलढुङ्गा माने भन्ज्याङ महिला भलिबल टिम र रामेछापको मजेरी महिला भलिबल टिमको पहिलो खेल सुरु हुँदैछ। एकदमै रोमाञ्चक खेल, साथसाथै यो खेलको प्रत्यक्ष प्रसारण रामेछापको हाम्रो एफएम र सिन्धुलीको खनियाखर्क एफएमबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको जानकारी गराउँछौँ। र यो पहल गर्नुभएकोमा रामेछाप एफएमका पत्रकार दीपक र सिन्धुली एफएमका पत्रकार टिकालाई धेरै धेरै धन्यवाद। दर्शकवृन्दहरू, अब प्रतीक्षाको घडी समाप्त हुन गइरहेको छ।
कस्तो राम्रो गरेका रामेछाप र सिन्धुलीका पत्रकार साथीहरू प्रत्यक्ष प्रसारण गरे, होइन त जय सर?
हो नि है जीवन प्रकाशजी, हाम्रो सहयात्री एफएमबाट पनि यस्तै गर्नु पर्यो कि कसो तारा?
हो नि जय सर,
यसपालिलाई यस्तै भयो, अर्कोचोटिदेखि चाहिँ विचार गरौँला। तर मैले यहाँ भइरहेको सबै कुरा रेकर्ड चाहिँ गरिसकेको छु है। रवि सरको अन्तर्वार्ता त लिन भ्याइसकेँ मैले, कसरी आयोजना गरिरहनु भएको छ कोभिडको महामारी भएको समयमा भनेर के।
ए कति राम्रो। अनि तारा, खेलको तयारी चाहिँ कस्तो भइरहेको छ नि?
राम्रै भइरहेको छ सर, डिफेन्स र अट्याक स्ट्राटेजी अनुसार नै खेल खेल्छौँ। पहिला डिफेन्स अनि अट्याक। अझ मैले त सबै खेलाडी साथीहरूलाई मास्क अनि हुक भएको सेनिटाइजर पनि बाँडिसकेको छु।
ए गजब गर्यो तारा।
माने भन्ज्याङका युवाहरूको भलिबल प्रतियोगिता तयारीका बारेमा सुन्दा त भलिबल प्रतियोगिता निकै रोचक हुन्छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। यस बारेमा त हामीले पक्कै पनि अर्को साता थाहा पाइहाल्नेछौँ।
आज भने भलिबल प्रतियोगिताको तयारीको कुरा गर्दै गर्दा कोरोना भाइरस संक्रमणको जोखिमबारे सबै सचेत रहेको थाहा पाउँदा अति नै खुसी लाग्यो।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको प्रस्तुतिमा नेपालमा कोविड 19 र यसको विरुद्धको खोप वितरण र व्यवस्थापनका विभिन्न पक्षबारे पक्कै पनि केही नयाँ र उपयोगी जानकारीहरू हासिल गर्यौं भन्ने हाम्रो विश्वास छ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660101 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9895717789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
सहभागी श्रोता, कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस खण्डबाट अब हामी प्रस्तुताहरू म उपेन्द्र,
म अचला अनि सहकर्मीहरू दिनेश, सबिन, पवन र अनुसँगै बिदा माग्छौ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउनेछौ।
नमस्ते, फेरि भेटौँला।